پروگرام نور الہی کی جانب سے آپ کی خدمت میں آداب عرض کرتی ہوں۔ میں بڑے یقین کے ساتھ کہہ سکتی ہوں کہ آپ خداوند میں ضرور خیر و عافیت سے ہوں گے۔ سامعین، ویسے تو ہم ہر ایک شعبے میں کچھ نہ کچھ معلومات رکھتے ہی ہیں، لیکن جب کوئی شخص کسی چیز کو خاص طور سے متعارف کراتا ہے تو اس کی حقیقت اور جمال میں چار چاند لگ جاتے ہیں۔ بالکل اسی طرح اب ہم جب تیسری بار کلام کا مطالعہ شروع کرنے جا رہے ہیں تو ضروری ہے کہ سب سے پہلے ہم اس کے تعارف پر غور کریں۔ تو لیجئے، آپ کی خدمت میں پیش ہے کلام سے متعلق یہ تعارفی پیغام، لیکن اس نغمے کے بعد۔
دیکھا ہے زندگی میں یسوع جی پریم تیرا، جیون پرکاش دیتا ہے یسوع جی پریم تیرا۔ دیکھا ہے زندگی میں یسوع جی پریم تیرا، یہ پریم تیرا جیون پرکاش دیتا ہے یسوع جی پریم تیرا۔ دیکھا ہے زندگی میں یسوع جی پریم تیرا۔ بدلی ہے ہماری، دھوتا گناہ ہمارے یسوع جی پریم تیرا، جیون پرکاش دیتا ہے یسوع جی پریم تیرا۔ یسوع جی پریم تیرا، प्रकाश देता है, यीशु जी प्रेम तेरा देखा है जिंदगी में।
आप सभी सामेईन को मेरा दिली आदाब। मुझे उम्मीद है कि आप सब खैरियत से होंगे और अपने दस्तूर के मुताबिक रेडियो के पास तशरीफ़ फरमा होंगे। सामईन, ये खुशगवार और सुहाना मौसम, फिज़ा में छाई हुई एक अजीब सी ताजगी और कायनात के ये खूबसूरत नज़ारे, क्या ये सारी चीज़ें आपके अंदरूनी एहसासात को नहीं जगाती? क्या आपको इस हसीन माहौल में किसी गैबी ताकत का एहसास नहीं होता? ज़रूर होता होगा। चुनाचे जिस ताकत को हम देख न सकें लेकिन महसूस करें, उसी ताकत का नाम खुदा है। सामईन, अगर आज तक आपने इस गैबी ताकत को, जिसका नाम खुदा है, अपनी ज़िंदगी में महसूस नहीं किया है, तो आज हम आपको उस ताकत का एहसास दिलाना चाहते हैं। मगर कैसे? उसके कलाम के ज़रिए। इससे पहले कि हम उसके कलाम का मुताला करें और गहराइयों में उतर जाएं, उससे आइए दुआ मांगें। ऐ खुदावन ताला, एक बार फिर हम तेरी उन तमाम बरकतों के लिए शुक्रिया अदा करते हैं जो हर रोज़ तू हमें अता फरमाता है। हमारे खुदा पाक परवरदिगार, ये तेरा फजल व करम है कि आज हम सही सलामत और ज़िंदा हैं। यकीनन तू हर रोज़ हमें संभालता है, वरना हम किसी भी हादसे का शिकार होकर इस दुनिया से कूच कर गए होते। ऐ रब्बुल इज़्ज़त, अब जबकि तूने ये ज़िंदगी हमको अता फरमाई है, तो इसको नेक रास्ते पर चला, हलाकत के रास्ते से हमको बाज रख और सदाकत का रास्ता दिखा। हमें रूहानी और जिस्मानी दोनों तरह की बरकतों से मामूर कर। आज जब हम तेरे कलाम की बातों पर गौर करते हैं, तो उसको समझने के लिए अपना पाक रूह हमें अता फरमा। सैयदना मसीह के वसीले से ये दुआ मांगते हैं, आमीन। मेरे भाई, खुदा का शुक्र हो कि एक बार फिर उसने हमें ये मौका अता फरमाया कि हम उसके कलाम का मुताला करें। पिछले दिनों मुताले के दौरान खुदा ने हमारी काफ़ी मदद फरमाई और हमें वो नायाब बातें सिखाईं जो हमारे लिए बेहद ज़रूरी थीं, जिनका जानना हमारे लिए बेहद ज़रूरी था। बाइबल शरीफ के मुताले से मुतालिक कल हमने तीन ख़ास बातों पर गौर किया था, जो इस तरह थी। पहली ये कि बाइबल शरीफ दुआ के साथ पढ़ना चाहिए। दूसरी ये कि बाइबल शरीफ को अक्ल और समझ के साथ पढ़ना चाहिए। तीसरी ये कि इसे बिला नागा पढ़ना चाहिए। एक बार फिर सुन लीजिए। पहली ये कि बाइबल शरीफ को दुआ के साथ पढ़ना चाहिए। दूसरी ये कि बाइबल शरीफ को अक्ल और समझ के साथ पढ़ना चाहिए। तीसरी ये कि इसे बिला नागा पढ़ना चाहिए। लेकिन आज हम कुछ और आगे बढ़ेंगे। अब हम ये देखेंगे कि बाइबल शरीफ का मुताला करने के लिए और क्या क्या ज़रूरी है। मेरे भाई, मुताले से मुतालिक आज हम दो बातों पर और रोशनी डालना चाहते हैं, जो चौथी और पांचवी बातें हैं। चौथी बात जो हम आपके सामने यानी आपकी खिदमत में रखना चाहते हैं, वो है बाइबल शरीफ पढ़ते वक्त उस पर गहराई से सोचना या गौर करना। मेरे भाई, कलाम पढ़ते वक्त हमें उसकी बातों पर गहराई से सोचना चाहिए। अगर हम कोई इबारत पढ़ रहे हैं, तो हमें तब तक उससे आगे नहीं बढ़ना चाहिए جب تک ہم اس کے مفہوم کو، اس کے مطلب کو اچھی طرح نہ سمجھ لیں۔ لیکن ہوتا کیا ہے، اکثر ہم اپنے کاموں کی مصروفیت کی وجہ سے خدا کے کلام کو اس کا مفہوم سمجھے بغیر سرسری طور سے پڑھتے چلے جاتے ہیں، کیونکہ روزانہ کلام کی تلاوت کرنا ہم پر فرض ہے، اس لیے ہم اپنے فرض کی تکمیل کسی نہ کسی طریقے سے کرنا چاہتے ہیں۔ لیکن تعجب اس وقت ہوتا ہے جب کچھ علماء دین بھی کلام کے ساتھ یہی رویہ اختیار کرتے ہیں۔ ایک بار ایک شخص ایک علماء کے پاس خدا کے کلام کے متعلق ایک خاص بات جاننے کے لیے گئے۔ اس کی بات کو سن کر ان علماء نے کہا، بھائی جو بات تم مجھ سے پوچھنے آئے ہو، یہ بات تو میرے پچھلے 40 سالوں سے مطالعہ کرنے کے بعد بھی میری نظروں سے اوجھل رہی، جبکہ میں اس کے بارے میں روزانہ پڑھا کرتا تھا، لیکن اب میں اس کو غور سے پڑھوں گا، پھر تمہیں اس کے بارے میں سمجھاؤں گا۔ میرے بھائی سمجھے آپ، اسرائیلیوں کو یہ حکم تھا کہ وہ خدا کے کلام کو ہر وقت اپنے سامنے رکھیں تاکہ برابر اس پر ان کا دھیان لگا رہے۔ اس کے متعلق ہم توریت شریف میں اس طرح پڑھتے ہیں، یہ بیان استثنا کے 6 باب کی 6 آیت میں پایا جاتا ہے، لکھا ہوا ہے وہاں پر، اور یہ باتیں جن کا حکم آج میں تجھے دیتا ہوں تیرے دل پر نقش رہیں، اور تو ان کو اپنی اولاد کے ذہن نشین کرنا، اور گھر بیٹھے اور راہ چلتے اور لیٹتے اور اٹھتے وقت ان کا ذکر کیا کرنا، اور تو نشان کے طور پر ان کو اپنے ہاتھ پر باندھنا، اور وہ تیری پیشانی پر ٹیکوں کی مانند ہوں، اور تو ان کو اپنے گھر کی چوکھٹوں اور اپنے پھاٹکوں پر لکھنا۔ پھر سنیے، اور یہ باتیں جن کا حکم آج میں تجھے دیتا ہوں تیرے دل پر نقش رہیں، اور تو ان کو اپنی اولاد کے ذہن نشین کرنا، اور گھر بیٹھے اور راہ چلتے اور لیٹتے اور اٹھتے وقت ان کا ذکر کیا کرنا، اور تو نشان کے طور پر ان کو اپنے ہاتھ پر باندھنا، اور وہ تیری پیشانی پر ٹیکوں کی مانند ہوں، اور تو ان کو اپنے گھر کی چوکھٹوں اور اپنے پھاٹکوں پر لکھنا۔ سامعین، یہاں پر ہمیں خدا کا ایک عظیم حکم دیکھنے کو ملتا ہے۔ خداوند تعالیٰ اسرائیلیوں سے فرماتا ہے کہ تم میرے احکام اپنے دروازوں کی چوکھٹوں اور اپنے پھاٹکوں پر لکھنا۔ دوسرے لفظوں میں ہم یہ کہہ سکتے ہیں کہ وہ جس طرف دیکھیں ان کی نظریں خدا کے احکام یعنی کلام پر ہی پڑیں، ہر وقت ان کی نظروں کے سامنے خدا کا کلام رہے۔ یہ بات بالکل آج کل سڑکوں پر لگے اشتہارات جیسی ہے۔ میرے بھائی، ہم کہیں بھی جاتے وقت راستے میں طرح طرح کے اشتہارات دیواروں پر لگے دیکھتے ہوں گے، اور دیکھتے ہیں۔ آج اس دنیا میں اشتہارات کی ایک ہوڑ سی لگی ہوئی ہے، چاہے وہ بزنس کا معاملہ ہو، کاروبار کا معاملہ ہو، چاہے وہ کوئی بھی معاملہ ہو، اشتہارات چاروں طرف دکھائی دیتے ہیں، جن میں شراب، سگریٹ، تمباکو اور سینیما کے اشتہاروں کی سرخیاں تو کافی بڑی اور دلکش نظر آتی ہیں۔ اس بات سے آپ سمجھ گئے نا میرا مطلب کیا ہے جو میں آپ کو بتانے جا رہا ہوں؟ لوگ بری باتوں میں اتنی جلدی کیوں پھنس جاتے ہیں؟ اس کا خاص سبب یہ ہے کہ بری باتوں کے اشتہارات ہر وقت ان کی آنکھوں کے سامنے رہتے ہیں، اور وہ انہی باتوں پر اپنا دھیان لگائے رہتے ہیں۔ ہم بائبل شریف میں پڑھتے ہیں کہ خداوند تعالیٰ انسان کی فطرت، عادت اور اس کی کمزوریوں کو اچھی طرح جانتا ہے۔ وہ مجھے और आपको भी अच्छी तरह जानता है। इसीलिए तो उसने लोगों को हुक्म फरमाया कि वो जहां कहीं भी नजर डालें उसके अहकाम उनकी आंखों के सामने रहें। जी हाँ, उसके अहकाम उनकी आंखों के सामने रहें और उनकी नजरें हर वक्त उन्हीं अहकाम पर लगी रहें। इसीलिए खुदा के अहकाम इसराइलियों की चौखटों और फाटकों पर लगे हुए थे, यहां तक कि लोग अपने कपड़ों पर भी खुदा की शरीयत को लिख लेते थे और जहां कहीं वो जाते थे वो चलते फिरते खुदा के कलाम के बारे में बातचीत किया करते थे। जब वो कहीं बैठते थे तो उस वक्त भी उन्हें खुदा के कलाम पर ध्यान करना जरूरी था। जब वो रात को अपने बिस्तर पर जाते थे और जब तक सो नहीं जाते थे खुदा के कलाम पर गौर करते ही रहते थे। सामिन, अभी तक हमने यहां पर यह देखा कि खुदा ने अपने लोगों को अपना कलाम पढ़ते वक्त उस पर गहराई से सोचने का हुक्म फरमाया। तो अब हम कुछ देर के लिए यहां पर ये देखना चाहते हैं कि आखिर खुदा का कलाम गहराई से पढ़ने का मतलब क्या है। जी हाँ, खुदा के कलाम पर गहराई से सोचने का और समझने का मतलब क्या है। जबूर शरीफ के पहले बाब में एक बड़ा खूबसूरत बयान पाया जाता है। वहां पर एक भले और शरीफ आदमी की खूबियों का जिक्र किया गया है। आइए हम देखते हैं कि वहां पर क्या लिखा हुआ है। वहां पर इस तरह लिखा हुआ है, मुबारक है वो आदमी जो शरीरों की सलाह पर नहीं चलता और खताकारों की राह में खड़ा नहीं होता और ठट्टाबाजों की मजलिस में नहीं बैठता, बल्कि खुदावंद की शरीयत में उसकी खुशनूदी है और उसी की शरीयत पर दिन रात उसका ध्यान रहता है। फिर सुनिए, मुबारक है वो आदमी जो शरीरों की सलाह पर नहीं चलता और खताकारों की राह में खड़ा नहीं होता और ठट्टाबाजों की मजलिस में नहीं बैठता, बल्कि खुदावंद की शरीयत में उसकी खुशनूदी है और उसी की शरीयत पर दिन रात उसका ध्यान रहता है। वाकई इन जुमलों में कितनी सदाकत है। जी हाँ मेरे भाई, वाकई इनमें बहुत ज्यादा सदाकत है। अब हम खुदा के कलाम पर गहराई से सोचने की बाबत कुछ बातें तफसील से आपकी खिदमत में रखना चाहते हैं। मेरे भाई, किसी चीज पर गहराई से सोचना या गौर व फिक्र करना जुगाली करने की मानिंद है। जुगाली का मतलब आप समझ गए होंगे। जुगाली किसे कहते हैं? जुगाली वो होती है कि जब एक जानवर घास खा लेता है, चारा खा लेता है, जल्दी जल्दी खा लेता है और उसके बाद वो एक जगह बैठकर आराम से मुंह चलाया करता है, उसे जुगाली कहते हैं। इसी की बाबत मैं आपको बताना चाहता हूं। आपने गाय को जुगाली करते तो जरूर देखा होगा। जो लोग गाय पालते हैं वो सुबह को उसे चरने के लिए जंगल में भेज देते हैं और गाय ओस से भीगी नरम नरम घास को खूब पेट भर के खाती है और जब आफ्ताब तुलू हो जाता है और गर्मी बढ़ जाती है तब ये गाय किसी सायेदार दरख्त के नीचे बैठकर अपना मुंह चलाने लगती है। हम उसे मुंह चलाते देखकर बड़ा ताज्जुब करते हैं। ताज्जुब इस बात का होता है कि उसके मुंह में तो कुछ है नहीं मगर ये फिर भी मुंह चला रही है। आखिर ये क्या चीज चबा रही है? समीन, इसी तरह मुंह चलाने को जुगाली करना कहते हैं। आपको मालूम होना चाहिए कि गाय के दो पेट होते हैं। शायद आपको अभी तक ये नहीं मालूम होगा। बहुत से लोगों को मालूम होगा लेकिन बहुत से लोग ये नहीं जानते होंगे कि गाय के दो पेट होते हैं। सुबह को जो घास वो चरती है उसे वो जुगाली के जरिए एक पेट से निकाल कर दूसरे पेट में पहुंचाती है। ये काम वो बार बार करती है اور چارے کو خوب اچھی طرح چباتی ہے۔ میرے بھائی، ہمیں بھی گائے کے اس عمل کو اپنانا چاہیے اور خدا کا کلام پڑھتے وقت اپنے خیالاتوں کی خوب جگالی کرنی چاہیے۔ جی ہاں، خوب جگالی کرنی چاہیے۔ اب آپ سمجھ گئے نا کہ کلام پر گہرائی سے سوچنے کا مطلب کیا ہے؟ یہی ہے اس کا مطلب، یعنی جگالی کرنا، کلام کو بار بار پڑھنا، جو بات نہ سمجھ میں آئے بار بار اسے پڑھتے ہی رہنا۔ مثال کے طور پر آج ہم پھر اس خوجے کا ذکر کرنا چاہتے ہیں جس کا ذکر ہم نے پچھلے پروگرام میں کیا تھا۔ جیسا کہ کل ہم بتا چکے ہیں کہ یہ ذکر ہمیں نئے عہد نامے میں اعمال کی کتاب کے 8 باب میں ملتا ہے۔ میرے بھائی، یہاں پر ایتھوپیا یعنی کوش ملک کا ایک خوجا ہے جو ایتھوپیا ملک کی رانی کنداکے کا وزیر اور اس کے سارے خزانے کا مختار تھا، جو یروشلم میں عبادت کرنے کے لیے آیا تھا اور اپنے رتھ پر بیٹھ کر اپنے وطن واپس جا رہا تھا۔ رتھ پر بیٹھا ہوا وہ حضرت یسعیاہ نبی کا صحیفہ پڑھ رہا تھا۔ اس صحیفے کو پڑھتے پڑھتے وہ ایک ایسے مقام پر آ گیا جہاں اس کو سمجھنے میں کافی دقت محسوس ہوئی، یعنی وہاں پر جو کچھ حضرت یسعیاہ کے ذریعے لکھا گیا تھا اس کو سمجھنے سے وہ بالکل قاصر تھا۔ میرے بھائی، ہم یہاں پر دیکھتے ہیں خدا کا کلام پڑھ رہا ہے، وہ خدا کا کلام پڑھ رہا ہے اور گہرائی سے سوچنے پر بھی اس کی کچھ سمجھ میں نہیں آ رہا ہے، لیکن خدا اس کی مشکلات کو دیکھتا ہے اور پاک روح سے معمور ایک شخص کو جس کا نام فلپس ہے اسے اس کے پاس بھیج کر اپنے کلام کے بھید کو اس پر کھولتا ہے۔ فلپس خوجے کو اس عبارت کا صحیح صحیح مطلب بتاتا ہے۔ میرے بھائی، خدا کا روح فلپس کے ذریعے اس خوجے کی زندگی میں ایک نیا باب کھول کر رکھ دیتا ہے۔ سامعین، وہ عبارت جو خوجا پڑھ رہا تھا سیدنا مسیح کے بارے میں تھی، جو فلپس نے بعد میں اسے سمجھائی۔ اس طرح خوجے نے نہ صرف سیدنا مسیح کی بابت معلومات حاصل کی بلکہ وہ ہمیشہ کے لیے ان کا پیروکار بن گیا۔ اس نے انہیں اپنا نجات دہندہ قبول کر لیا، وہ ان پر پوری طرح ایمان لے آیا۔ میرے پیارے بھائی بہن اور میرے پیارے بزرگ، کلام ہمیں بتاتا ہے کہ وہ خوجا راستے میں خوشی مناتا ہوا اپنی راہ چلا گیا۔ کیا آپ بتا سکتے ہیں کہ یہ خوشی اس کو کس نے عطا کی؟ جی ہاں، یہ خوشی اسے کلام پڑھنے اور اس پر گہرائی سے سوچنے کے ذریعے ملی۔ آپ کو معلوم آگے کیا ہوا؟ جی ہاں، آپ کو معلوم ہے کہ آگے کیا ہوا؟ تواریخ بتاتی ہے کہ اس نے اپنے وطن پہنچ کر اپنے ایمان کی بنیاد پر ایمانداروں کی ایک انجمن تیار کی، ایک کلیسیا تیار کی۔ لیکن سب سے اہم بات یہ تھی کہ وہ راستے میں خوشی مناتا ہوا چلا گیا۔ جی ہاں، وہ راستے میں خوشی مناتا ہوا چلا گیا، لیکن اس کے خوشی منانے کا اصلی سبب کیا تھا؟ صرف کلام کو دل سے پڑھنا اور اس پر گہرائی سے غور و فکر کرنا۔ میرے بھائی، ہمیں بھی خدا کے کلام کی اہمیت کو سمجھنا چاہیے اور اس کو پڑھتے وقت اس پر کافی غور و فکر کرنا چاہیے۔ مسیحی معاشرے میں ایک نام ہے جو بہت مشہور ہے اور وہ نام ہے جون ویسلی کا۔ جی ہاں، جون ویسلی۔ جون ویسلی کا نام مسیحی معاشرے میں کافی عزت اور احترام کے ساتھ لیا جاتا ہے۔ جی ہاں، کافی عزت اور احترام کے ساتھ یہ نام لیا جاتا ہے۔ ان کے بارے میں کہا جاتا ہے کہ وہ ایک کتابی آدمی تھے، لیکن خدا کے اس بندے کو کس چیز نے کتابی آدمی بنا دیا؟ دراصل بات یہ ہے کہ یہ روزانہ، جی ہاں روزانہ، صبح 4 بجے اٹھ کر 5 مختلف زبانوں میں لکھی گئیں بائبلوں کا مطالعہ کیا کرتے تھے۔ سنا آپ نے، یہ روزانہ صبح 4 بجے اٹھ کر 5 مختلف زبانوں میں لکھی گئیں بائبلوں کا مطالعہ کیا کرتے تھے۔ میرے بھائی، جان ویسلی نے اپنی ساری زندگی بائبل شریف کے مطالعے میں ہی صرف کر دی، اس لیے خدا نے اپنے اس بندے کو ایک بڑا عالم بنا کر اپنے مقرب بندوں میں شمار کیا۔ سامن، یہاں پر ہم یہ دیکھتے ہیں کہ جو انسان خدا کے کلام کو دل لگا کر پڑھتا ہے، جی ہاں جو خدا کے کلام کو دل لگا کر پڑھتا ہے، خواہ وہ کوئی بھی انسان کیوں نہ ہو، خدا اسے طرح طرح کی برکتوں سے نوازتا ہے۔ میرے بھائی، تو کیوں نہ آج سے ہم بھی یہی کام ہم بھی شروع کر دیں، جی ہاں ہم بھی شروع کر دیں، ہم بھی بائبل شریف کو بہت ہی اچھی طرح سے پڑھیں، دعا کے ساتھ پڑھیں، سمجھ بوجھ کے ساتھ پڑھیں، بلا ناغا پڑھیں، اور اس طرح سے ہم بائبل شریف کو پڑھ کر خدا سے قربت حاصل کریں۔ کاش کہ خداوند تعالیٰ اس معاملے میں ہمیں ہدایت فرمائے۔ مجھے یقین ہے کہ آج کے مطالعے سے متعلق اگر آپ کو برکت ملی ہے، فیض حاصل ہوا ہے، تو آپ مجھے ایک خط کے ذریعے ضرور آگاہ فرمائیں گے، میں آپ کا احسان مند رہوں گا۔ اب ہمیں یہیں پر اجازت دیجیے، خدا حافظ۔
سامعین، اب ہم اس پروگرام کے آخری لمحات میں پہنچ چکے ہیں۔ اس سے پہلے کہ ہم آپ کو الوداع کہیں، ہم جاننا چاہتے ہیں کہ آج کا پروگرام آپ کو کیسا لگا۔ کیا آپ ہمیں ایک پوسٹ کارڈ کے ذریعے اپنی قیمتی رائے سے نہیں نوازیں گے؟ آپ ہمیں ضرور خط لکھیں، ہم آپ کے بے حد ممنون ہوں گے۔ پر ایک بات اور یاد رہے، آپ اپنا پتہ صاف اور صحیح لکھیں۔ ہمارا پتہ اس طرح ہے، پروگرام نور الہی، وشو وانی، پوسٹ باکس نمبر 731، فرید آباد 121007، ہریانہ۔ پتہ ایک بار پھر دوہرا لیں، پروگرام نور الہی، وشو وانی، پوسٹ باکس نمبر 731، فرید آباد 121007، ہریانہ۔ اب آج یہیں پر الوداع اور خدا حافظ۔